अस्सलाम वालेकुम। अच्छा, ये तौहीद मैंने आपको पढ़ाया था कि ये कुरान का पहला उसूल है, यानी ये वो गवर्निंग प्रिंसिपल है जो हमें पूरी तरह समझ आना चाहिए, तभी हमें कुरान ऐसे समझ आएगा कि हम इसको अपनी तरजीह बना सकेंगे। तो तौहीद का उसूल कहने में तो बहुत आसान है, ये हमारे ईमान का हिस्सा है। जब हम मुसलमान होते हैं तो हम सबसे पहले कहते हैं ला इलाह इल्लल्लाह, नहीं है कोई माबूद मगर अल्लाह। ये तौहीद की डेक्लरेशन है ना। फिर हम ये भी अशहदु अल्लाह इलाह इल्लल्लाह, मैं गवाही देता हूँ कि नहीं है कोई माबूद मगर अल्लाह, ये तौहीद की डेक्लरेशन है। इससे ज़्यादा क्या होगी तौहीद, मतलब नहीं है कुछ और। ठीक है, दो दलीलें हो गई। तीसरी दलील तौहीद पे जो कुरान में मौजूद है वो बड़ी खूबसूरत दलील है, और वो है कि जब अल्लाह ताला ने सारी रूहें बना ली, इंशाल्लाह जब सूरह आराफ पढ़ेंगे तो ये चीज़ सामने आएगी, जब सारी रूहें अल्लाह ने बना ली तो उनको एक जगह पे जमा किया, और वो जगह का नाम आसमान में जो जगह थी या जहाँ पे भी जमा किया था उसका नाम आराफ था, और वहाँ पे जमा करके अल्लाह ने उनसे कहा अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ। यानी इस जुमले की हिकमत भी बड़ी, बहुत बड़ी हिकमत है। अल्लाह ये भी कह सकता था क्या मैं तुम्हारा रब हूँ, हैं जी, और आगे से रूहें कहती जी हाँ, ये भी एक कॉन्ट्रैक्ट था। नहीं, अल्लाह ने कहा अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ। देखें और गौर करें, लफ्ज़ रब इस्तेमाल हुआ है, यानी ज़ीरो से हीरो बनाने वाला कुछ नहीं था, और वहाँ से तख्लीक करने वाला और परवरिश करने वाला और डेवलप करने वाला और नर्चर करने वाला और नरिश करने वाला, वो परवरदिगार, वो पालनहार, जितनी सिफात हमें अल्लाह की पता है ना, ये शफा देता है, ये रिस्क देता है, ये औलाद देता है, ये खुशी देता है, गम भी यही देता है, सब कुछ ये करता है, वो इस रब के लफ्ज़ में मौजूद हैं। तो अल्लाह ने ये नाम इस्तेमाल किया, अल्लाह ने ये नहीं कहा अलस्तु इलाहुकुम, क्या मैं तुम्हारा इलाह नहीं हूँ। अल्लाह ने कहा अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ। और रूहों ने क्या कहा, हमारी रूह ने जो कॉन्ट्रैक्ट करके ये आसमान से आई हुई है, हमारी रूह ने कहा बला व शहिदना, क्यों नहीं। हमारी रूह ने जी हाँ नहीं कहा, हमारी रूह ने कहा क्यों नहीं या अल्लाह, क्यों नहीं, वह शहीद ना, और हम गवाह हैं। तो ये गवाही तो हम पैदा होने से, बल्कि तख्लीक होने से, बल्कि कंसीव होने से पहले भी ये गवाही हम दे के आ चुके हैं, ये गवाही हमारी रूह दे चुकी है। अब अल्लाह अगर कहता कि क्या मैं तुम्हारा रब हूँ और हम कहते जी हाँ, इसका मतलब ये था कि हम तो इंसान हैं, बड़ी चालाक मखलूक हैं, हम कहते कि या अल्लाह हमने तो कहा था कि आप हमारे रब हैं, हाँ ले आप भी हैं लेकिन वो भी है, वो भी बड़ा प्यारा है, वो थोड़ा सा रब वो भी है, हाँ लेकिन आप भी हैं ना। अल्लाह ने डाउट का और शक का और लूप होल और कोई भी ढील, सब कुछ एयर टाइट और सील करके हमें दिया है अल्लाह ने, और वो ये है कि क्या मैं वो नहीं हूँ जिसकी सारी सिफात हैं, जो तुम अपने इर्द गिर्द देखते हो वो मेरा ही है, और मैंने ही तुम्हें दिया है, और मैं ही देने वाला हूँ, और मैं ही आगे चल के हिसाब लेने वाला हूँ, सब कुछ मैं ही हूँ, परवरदिगार मैं हूँ, पालनहार मैं हूँ, सस्टेनर, मेंटेनर, थामने वाला, सब कुछ मैं हूँ, रब्बे को। और हमने भी कहा क्यों नहीं, यानी या अल्लाह कोई वजह नहीं है कि हमें कोई और रब हमें कभी भी चाहिए हो, ऐसी कोई बात है ही नहीं, ऐसी बात हो ही नहीं सकती, क्यों नहीं भला, और हम गवाह हैं, हम गवाही दे चुके हैं। तो तौहीद की इम्पोर्टेंस तो यहीं से समझ आ जानी चाहिए कि तौहीद वो कॉन्ट्रैक्ट है जो हमारा अपने रब के साथ हमारी मारज़े वजूद में आने से पहले हो चुका है, जिस रूह की हमें कभी समझ नहीं आती, بس ہمیں یہ پتہ ہے کہ ہماری ایک روح ہے اور اس روح نے ہم میں سے نکل جانا ہے اور ہم نے فوت ہو جانا ہے. بس ہمیں اتنی بات سمجھ آئی ہوئی ہے, وہ روح جو ہمارے ضمیر سے جڑی ہوئی ہے, تو جب بھی ہم اللہ کا کوئی کام پیچھے کرتے ہیں, جب بھی اللہ کی بات کو کسی اور بات کے خلاف دباتے ہیں, جب بھی وہ ہماری ترجیح نہیں ہوتا, تو یہ روح اداس ہو جاتی ہے. اس روح کو اپنا وہ وعدہ یاد آ جاتا ہے اور یہ ہمیں وہ وعدہ یاد دلانے کی کوشش کرتی ہے, وہ جو توحید کا وعدہ ہم نے کیا تھا اپنے رب سے, اپنے پروردگار سے. یہ روح ہمیں ہمیشہ سمجھانے کی کوشش کرتی ہے کہ دیکھو یاد ہے اس اللہ سے, اس رب سے تم نے یہ وعدہ کیا تھا, کیسے تم اسے اپنی ترجیح نہیں بناتے ہو, کیسے تم اور چیزوں کو اس پر ترجیح دیتے ہو. یہ وہ ضمیر کی آواز ہے جسے ہم ویسے خاصے تنگ آ چکے ہیں اور خاصے تنگ رہتے ہیں. یہ وہ ضمیر ہے جس کو نفس لوامہ کہا گیا ہے قرآن میں, ملامت کرنے والا نفس. ٹھیک ہے, تو توحید کی بنیاد تو یہ ہے, وہ عہد الست ہے. یہ میں نے آپ کو پڑھا دیا الحمدللہ, اور کہانی کی طرح پڑھایا ہے تو آپ کو سمجھ آ گیا ہوگا. ٹھیک ہے جی, اب توحید کیوں اتنی اہم ہے؟ یعنی اللہ کہتا ہے کہ اگر ساری کائنات میرے سامنے سجدہ ریز ہو جائے تو بھی میری شان میں کوئی فرق نہیں آتا, اور ساری کائنات میری نافرمان ہو جائے تو بھی میری شان میں کوئی فرق نہیں آتا. وہ تو غنی ہے, وہ تو آزاد, بے پرواہ. تو کیوں آخر توحید پر اتنا زور ہے کہ اللہ نے قرآن میں کہا ہے کہ اللہ ہر گناہ معاف کر دے گا مگر یہ کہ اس کا کسی کو شریک کیا جائے, اس کے ساتھ شرک کیا جائے. کیونکہ جس کا قبلہ خطا ہو جاتا ہے, جس کو یہ بھول جاتا ہے کہ اس کا پروردگار کون ہے, جس کی ترجیح اپنے پالنہار کے سوا کوئی بن جاتا ہے, وہ خود ہی تباہ ہو جاتا ہے, وہ خود ہی گم جاتا ہے. اس کو پھر راستہ نہیں سجھائی دیتا, پھر وہ اس اندھیرے کی کوئی مثال میں آپ کو نہیں دے سکتی جب آپ کو بالکل نہیں سمجھ آتی کہ کس طرف مڑیں, کون ہے سہارا, کون ہے تھامنے والا, کون آگے لے کے جانے والا ہے. جس کو یہ بھول جائے, جس کی ترجیحات ایسے خلط ملط ہو جائیں, پھر اس کا کیا بنے گا؟ اس نے تو اپنے آپ کو تباہ کر لیا نا, پھر کیا معافی ہوگی اس کی؟ تو یہ بات جو ہے, یہ توحید کا اصول جو پورے قرآن پہ محیط ہے, آپ سمجھیں کہ ایک لحاظ سے قرآن یہی سمجھاتا ہے کہ توحید پہ قائم رہو, بس توحید پہ قائم رہو, سب ٹھیک ہو جائے گا, اور سب ٹھیک ہے اور سب ٹھیک رہے گا. یہ بات سمجھنے کے بعد توحید کی پڑھائی کی باتیں دو کر لیتے ہیں. ٹھیک ہے, ایک بات, توحید کی دو قسمیں ہیں, ایک ہے عملی, یعنی توحید کی ضد جو ہے وہ شرک ہے. تو شرک سے بچنا ہے نا, توحید تو قائم ہو جائے گی, جب شرک سے بچیں گے تو توحید قائم ہو جائے گی. تو شرک کی دو قسمیں ہیں, نمبر ایک عملی شرک, یہ وہ شرک ہے جو ہم اپنے عمل سے جس کا اظہار کرتے ہیں. اور اس کو پڑھاتے ہوئے استاد کہتے ہیں, اکثر استاد کہتے ہیں, جیسے ہندو بتوں کے سامنے اور دیوی دیوتائیں اور لوگ انسانوں کے اور پیروں کے سامنے سجدے لگانا اور یہ عمل ہیں, آپ اپنی باڈی سے, اپنے عمل سے اظہار کر رہے ہیں, تو یہ عملی شرک ہے. کیا ہم اور آپ عملی شرک کرتے ہیں؟ الحمدللہ ہمارے خیال میں تو نہیں کرتے. ہاں جیسے ڈیٹیل آگے بڑھے گی, ہو سکتا ہے ہمارے ایسے اعمال ہوں جنہیں ہمیں کوسچن کرنا پڑے, لیکن الحمدللہ منہ سے بھی کلمہ پڑھنے والا عملی شرک کرنے کا سوچ بھی نہیں سکتا. اور دوسری قسم ہے اعتقادی شرک, یعنی عقیدے کا شرک. اور یہ وہ شرک ہے جو ہم آگے ڈیٹیل میں پڑھیں گے, لیکن آج کے سیشن میں میں نے انٹروڈیوس کرانا تھا. جب عقیدے میں کیڑا لگ جاتا ہے تو اس کو پھر عملی شرک بننے میں دیر نہیں لگتی, اس لیے یہ وہ شرک ہے جسے ہم بہت ڈیٹیل میں پڑھیں گے, اور اس کے آخر میں ہمیں سمجھ آ جائے گی کہ اس میں اور عملی شرک میں بہت تھوڑا فرق ہے. ٹھیک ہے جی, تو اللہ ہم سب کو قرآن سمجھ کے اس کو آگے پہنچانے والا بنا دے. آمین سم آمین.